نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم الذين يستمعون القول فيتبعون أحسنه أحسنه أولئك الذين هداهم الله وأولئك هم أولو الألباب سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں اپنی بات کے سننے اور سنانے کے لیے یہاں آنے کا موقع دیا ہم دعا کریں گے کہ اب ہم جس مقصد کے لیے آئے ہیں اور جو آپ سب کی اور ہماری ایفرٹ ہے اس کو بہترین طریقے سے لے سکیں اس وقت میرا آپ کا سب کا دل دماغ صرف اور صرف لفظ ہدایت پہ ہونا چاہیے ہم یہاں جو بھی کام کر رہے ہیں ہم اپنی اور دوسروں کی ہدایت کی فکر میں کر رہے ہیں تو انشاءاللہ تعالی ہم شروع کریں گے ہدایت ایک ایسی چیز ہے جیسے وائی فائی کنیکشن کئی دفعہ آپ لوگوں نے وائی فائی کوڈ کو ڈالا ہوگا لیکن بیچ میں آواز بریک ہوتی ہے ایسا ہوتا ہے نا اب تو یہ ٹرمز بولنے کی اجازت ہے نا مجھے ماشاءاللہ اب تو ہماری مائیں اور نانیاں دادیاں بھی کافی حد تک کمپیوٹر یا کم از کم فون سے کلاسز لینا دینا سیکھ گئی ہیں ہدایت ایک بہت سنجیدہ میٹر ہے میں نے بات شروع کرنی ہے آپ کے ساتھ وائی فائی کنیکشن کے ساتھ تھوڑا سا آپ ان ٹرمز کو جب ہم یوز کریں گے تبھی ہمیں اندازہ ہوگا کہ آج دن رات 24 گھنٹے میں کم از کم 17 بار ایک دعا مانگتے ہیں اہدنا الصراط المستقیم کہ اللہ ہمیں سیدھا راستہ دکھا اے اللہ ہمیں ہدایت دے پھر آپ دیکھیے کہ خانہ کعبہ کے اندر 5 وقت کی نماز اور خاص طور پہ رات کو وتر کی دعاؤں میں ایک دعا بہت کثرت سے مانگی جاتی ہے کہ اللہ امت مسلمہ کو ہدایت دے ان کے جوانوں کو ہدایت دے آپ اگر کبھی سنتے ہو امام سدیس کے الفاظ ابھی بھی میرے کانوں میں گونج رہے ہیں کہ اللہ مہدی شباب المسلمین مانگتے ہیں نا پھر اس کے بعد ماشاءاللہ آپ اتنی پیاری مائیں بیٹھی ہوئی ہیں آپ سب مائیں کیا دن رات اللہ تعالیٰ سے یہ نہیں کہتی کہ اللہ ہمارے بچوں کو ہدایت دے کہتی ہیں نا پھر اسی طرح سے آپ دیکھیے کہ بیویاں شوہروں کے اور شوہر بیویوں کی ہدایت کی دعا نہیں کرتے کرتے ہیں نا پھر اس کے بعد آج ہم ہدایت کے اعتبار سے دنیا کو اور خاص طور پہ امت مسلمہ کو کدھر جاتا دیکھتے ہیں یہ بات کوئی ڈھکی چھپی نہیں ہے ہمارے باپ دادا اور ہمارے بڑے دنیاوی اعتبار سے بہت پڑھے لکھے نہیں تھے کہہ لیجئے کہ آج کے دور کی نسبت انہوں نے اتنے مواقع نہیں پائے لیکن میں آپ سے اگر پوچھوں کیا وہ ہدایت پہ تھے ہماری دادیاں بغیر کسی اسکول کالج میں گئے گھر کو چلانے کی ہدایت رکھتی تھی نماز روزے کی پابند تھی پردے حجاب کے تقاضوں پہ ہدایت یافتہ تھی الحمدللہ ثم الحمدللہ فرق کس بات کا ہے یعنی آج سوال یہ ہے اگر کہ ہم سب ہدایت کی دعائیں تو مانگتے ہیں لیکن پھر ہدایت اس درجے پہ کیوں نہیں مل پاتی جس درجے پہ ملنے کی ضرورت ہے تو اس کے لیے آپ کے لیے جو آیت میں نے چوز کی ہے یہ سورۃ زمر کی آیت نمبر 18 ہے آیت نمبر 18 اللہ سبحانہ تعالیٰ فرماتے ہیں الذین یستمعون القول یہ ہے پہلا درجہ وہ لوگ جو بات کو توجہ سے سنتے ہیں ماشاءاللہ آپ سب بہت توجہ سے سن رہے ہیں اور یہ جو سننے کی کوشش کرنا ہوتا ہے نا یہ بہت ہی زیادہ بندے کو فائدہ دیتا ہے اب یہاں میں ان سسٹرز کو مبارک دوں گی کہ جن کے ہاتھوں میں کاغذ قلم ہے ایک ہوتا ہے کانوں سے سننا ایک ہوتا ہے دل کی آنکھوں سے سننا اور ایک ہوتا ہے ہاتھوں سے لکھتے ہوئے سننا یاد رکھیے کہ سننے کے لیولز ہوتے ہیں آج الحمدللہ ہم سب مختلف درجوں پہ سنتے ہیں ہم سارے دن باتیں سنتے ہیں گھر میں بھی باتیں سنتے ہیں اور کچھ کہتے ہیں میں سسرال سے بڑی باتیں سنتی ہوں تو اچھی بات ہے آپ کا دل لگاتے ہیں بعض کہتے ہیں میں گئی اس نے تو مجھے خوب سنائی تو مبارک ہے آپ کو کوئی سنانے والا ہے یہ تو بڑی خوش قسمتی ہے کہ کوئی آپ کو سنائے اور آپ اس سے فائدہ لے لیں لیکن دیکھیے سننا کانوں کا ایک فیل نہیں ہے یہ تو دو باہر ڈھکن ہے جیسے ابھی آپ سب آج ٹیکنیکل چیزوں کو سفر کر رہے ہیں نا کہ ہمارا مائک اگر ہے تو یہ منہ ہے یہ جو میرے ہاتھ میں ہے یہ منہ ہے جیسے میں بول رہی ہوں اس طرح میرے हाथ में ये है, इसी तरह जो स्पीकर्स कोशिश की जा रही है कि आपके करीब से करीब हो, ये कान है। अब मुझे बताइए कि ये सारा सेटअप हो, जैसे आप ये देखिए कि स्क्रीन लगाने में सुबह से कितनी एफर्ट हुई, लेकिन अब अल्लाह का हुक्म नहीं हुआ, किसी वजह से अभी तक तार नहीं लगा ना। अब ये स्क्रीन है लेकिन ये काम क्यों नहीं कर रही? इसलिए कि इसका कनेक्शन नहीं है। बस ये है जवाब। अल्लज़ीना यस्तमेउन अल-क़ौल, अल्लाह सुबहाना ताला फरमाते हैं वो लोग जो बात को गौर से सुनते हैं। दिल की तख्तियों पे लिखना, सुनने में लिखना भी है, सुनने में तवज्जो का होना भी है, सुनने में इस वक्त दिल दिमाग से हर चीज को निकालना भी होता है, क्योंकि कुरान पाक का खास तौर पे एक असलूब है, और वो क्या है कि ये खामोशी में दिल में उतरता है। अल्लाह सुबहान तआला सूरत आराफ में भी कहते हैं कि गौर से सुनो, फन सितू, खामोशी से सुनो, क्यों? ताकि तुम पे रहम किया जाए। तो सुनना हिदायत की तरफ आने का पहला कदम है, इसको लिखिए अपने पास, सुनना हिदायत की तरफ आने का पहला कदम है। और इसकी दलील आपको सूरत अल मुल्क में भी मिलेगी। आप सब माशाल्लाह, मुझे पूरी उम्मीद है अल्लाह ताला से कि रात को सूरत अल मुल्क पढ़ के सोती होंगी, क्योंकि हम जिस प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत में से हैं, उनका भी यही मामूल था। उसकी एक आयत है, कुल्ला माउल को फी है, जब कभी वो डाले जाएंगे उसमें, किसमें? जहन्नुम में। फिर जहन्नुमी जब जहन्नुम में डाले जाएंगे तो वहां के जो दारोगा होंगे, खजन होंगे, वो उनसे आकर एक सवाल करेंगे, अलम यातिकुम नजीर, क्या कोई तुम्हारे पास डराने वाला? अब डराने का लफ्ज सुन के ना तो हमारे जहन में वो एक खौफनाक डराना आ जाता है, मौलवी साहब का डराना, मास्टर साहब का डराना, पुलिस मैन का डराना। हालांकि जो नबियों को अल्लाह ने टाइटल दिया है ना, वो नजीर का दिया है। नजीर का लफ्ज नुजुर से है, और नुजुर कहते हैं बाप की शफकत को, जैसे माँ की ममता होती है ना, ऐसे बाप की शफकत होती है। क्या पता चलता है कि नबियों के दिल में उम्मत का वो प्यार होता है जो बाप के दिल में बच्चों का होता है। अब आप मुझे बताइए कि आप माएँ हैं, हम माओं की बात कर लेते हैं, बात तो एक ही है, माँ जिस अंदाज से बच्चे को डराती है उसमें गुस्सा होता है, बेरहमी होती है, या प्यार होता है? प्यार होता है। जिस तरह एक माँ अपने बच्चे को प्यार से डराती है ना, इसी तरह याद रखिए नबियों ने भी आके डराया। आज के दौर में नबी नहीं है, हमारे नबी आखिरी नबी थे, और हमारा ईमान है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद नबूवत ख़त्म हो गई। सूरत अल-अहज़ाब में आयत मौजूद है, खातिमुन नबी जिनका लक़ब मिला आपको। आज के बाद नबी सल्लम के बाद कौन लोग हैं डराने वाले? जो नबी के दीन को लेकर निकलते हैं। अल्लाह ताला इस सूरत में रात को सोने से पहले मुझे और आपको एक सोच देते हैं। आज तक अगर गौर नहीं किया तो आज रात जरूर कीजिएगा। मैं उन सब सिस्टर्स को कि जो भी तक लफ्जी तर्जमा या बा मुहावरा तर्जमा नहीं याद कर सकी, कोई बात नहीं, दावत दूंगी कि आज रात को जब आप सूरत अल मुल्क पढ़ेंगे तो तर्जमे से पढ़िएगा। तर्जमे अला सपारा खोल लें और एक एक आयत के साथ तर्जमा पढ़ें। अलम यातिकुम नजीर, आप देखें ना, दारोगा डांट रहा है, गार्डमैन डांट रहा है, क्या तुम्हारे पास कोई डराने वाला नहीं आया था? कालू, वो कहेंगे, कौन कहेंगे? जहन्नमी। क्या कहेंगे? इमेजिन कीजिए जरा, तसव्वुर में अपने आप को वहां ले जाए जहां की ये बातें हो रही हैं, कि वो लोग जिनको अल्लाह ताला ने नबियों की दौलत दी। देखिए आज मैं और आप तो अपनी कोशिश से सीख रहे हैं ना, हम नबियों के छोड़े हुए इल्म को फैलाकर और उसको लेकर देख रहे हैं। वो लोग क्या थे, खुश नसीबी उनकी क्या होगी कि जिनके पास वक्त का नबी आया और उस नबी ने आकर लोगों को अल्लाह की तरफ बुलाया, ये बहुत बड़ी बात है। लेकिन जिन दिलों में हिदायत की तलब नहीं होती ना, उनको नबियों का आना या ना आना, या बाद वालों का आना ना आना, कुछ ज्यादा मैटर नहीं करता। वो कहते हैं इट्स ओके, ये कौन सी बड़ी बात है, हम अब इनकी बातों को क्यों सुने, और हमारा ये मामला क्यों है और वो क्यों है। बहुत बड़ी खुशकिस्मती होती है कि अल्लाह ताला किसी बंदे को अपने किताब के लिए चुने। अब जब नबी किसी दौर में किसी बस्ती की तरफ भेजे जाते थे ना, तो लोग दो किस्म के गिरोहों में बट जाते थे। एक तो बिल्कुल माचिस की उस तीली की तरह कि जो पहले से जलने को तैयार थी, जो वाकई कब से तड़प रहे होते थे कि अल्लाह ताला हिदायत का कोई पैगाम हम तक पहुंचाए और हम उससे फायदा ले सके, हम उससे नसीहत ले सके। वो तो लब्बैक अल्लाहुम्मा लब्बैक कहते हुए नबी की उस पुकार पे चल पड़ते थे, और वो कहते थे कि अल्लाह तेरा शुक्र है कि तूने हमें एक नबी की माइयत दी और हम उसके साथ चल पड़ेंगे। ऐसे लोगों को तारीख ने अबू बकर सिद्दीक कहा, ऐसे ही लोगों को लोगों ने हजरत खदीजा रजी अल्लाह तआला अन्हा के नाम से याद किया, हजरत अली मुर्तजा रजी अल्लाह अन्हो, حضرت زید بن حارث، یہ چند وہ نام ہے جو بالکل ابتدائی دور میں نبی صلی اللہ علیہ وسلم کے دعوی نبوت کے تھوڑے ہی عرصے کے اندر اسلام کی چھتری کے نیچے آ گئے. انہوں نے زیادہ تاویلیں نہیں مانگی، حجتیں نہیں مانگی. جس معاشرے میں نبی صلی اللہ علیہ وسلم بھیجے گئے تھے نا، اس معاشرے میں آپ دیکھیے کہ باپ دادا کے نام پر دین کا ایک رسمی طریقہ رائج ہو چکا تھا. آج ماشاءاللہ ہم سب پڑھے لکھے دور سے تعلق رکھتے ہیں، ہم شروع سے گھروں میں نماز روزے کا نام جانتے ہیں نا، اور میرے گمان کے مطابق آپ سب سسٹرز میں سے کوئی ایک بھی سسٹر ایسی نہیں ہے، اور اگر ہوں تو میں بعد میں ان کو حق ضرور دوں گی کہ جو ریورٹ ہے، جو پہلے کسی اور دین پہ تھی پھر سمجھ کے دین کو قبول کیا. ہم سب بچپن سے دین، نام، اسلام، قرآن، روزہ سیکھتے سنتے آ رہے ہیں. بالکل اسی طرح سے عربوں کے لیے لفظ اسلام کوئی نیا نام نہیں تھا، نمازیں وہ بھی پڑھتے تھے پر طریقہ بدل گیا تھا. کیسے؟ مثلا آج تو ایک نماز کا پراپر طریقہ ہے نا، عربوں نے آہستہ آہستہ نماز کو ایک رسم بنا دیا تھا. تالیاں بجاتے، سیٹیاں بجاتے، اور نماز کے دوران جسم سے سب کپڑے اتار دیتے. آپ کو مجھے سن کر کیسا لگا؟ اعوذ باللہ، یہی کہا نا، لا حول ولا قوت الا باللہ. عقل تو ان کے پاس بھی تھی نا، کوئی ان کو کہتا ہوگا تو کیا کہتے تھے، اب ذرا غور سے سنیے گا، پھر آپ دیکھیں گے کہ ہدایت کی دولت سے جب روح گردانی کی جائے تو انسان کا دین کیسے رسمی دین بنتا ہے. کہتے تھے کہ ان کپڑوں میں ہم گناہ کرتے ہیں، تو جب اللہ کے سامنے جاتے ہیں تو یہ کپڑے اتار کے پھینک دیتے ہیں. ہم اپنے نیچرل ڈریس میں آتے ہیں، تعویل تو بڑی خوبصورت ہے. حتیٰ کہ آپ دیکھیے کہ عورتیں جسم پر صرف شرمگاہ پر ایک چمڑے کا ٹکڑا رکھ لیتی تھیں. آپ مجھے بتائیے یہ نماز کیا نماز ہوگی؟ حج بھی کرتے تھے، لیکن حج کے لیے ان کا طریقہ کار کیا بن گیا تھا؟ تجارتی منڈی. شاپنگ کے لیے حج کے لیے جاتے، وہاں جاتے تو اپنے اپنے عقیدے کے بت کو جا کر سلامیاں دیتے، لبیک اللہم لبیک لا شریک لک لبیک کہتے تھے، پر اس کے بعد آگے ایک جملہ بڑھا دیتے تھے جس سے مراد کیا بن جاتی تھی کہ اللہ تیرا کوئی شریک نہیں ہے، ہاں مگر جس کو تو خود اپنا شریک بنا لے وہ تیرا شریک ہے، نعوذ باللہ من ذالک. تھوڑا سا ان چند جملوں پہ غور کر کے آج کے پریزنٹ 2017 کے مسلمانوں میں سے اکثریت کا حال کیا؟ کیا ہم نمازیں نہیں پڑھتے؟ پڑھتے ہیں ماشاءاللہ. میں حیران ہوں واللہ، ہی میرا دل اندر سے کھل جاتا ہے. دنیا کے کسی کونے میں بھی جائیں، مسلمانوں کی مسجد ہے یہ، آپ کا وہ ملک جہاں آج میں اور آپ بیٹھے ہیں. ہم پرسوں کسی جگہ تھے، صرف واکنگ پہ ہم نے آدھے گھنٹے کے اندر 3 مسجدیں دیکھیں. ٹھیک ہے، یہاں آپ جانتے ہیں کہ پیرس میں مسجدیں جو عام مسجدیں وہ اس طرح کی نہیں لگتی دیکھنے میں، گھروں میں مسجدیں بنی ہوئی ہیں، یعنی نئے بندے کو تو پتہ بھی نہ چلے، لیکن جو ہمارے ہوسٹ ہیں وہ ہمیں بتاتے ہیں یہ مسجد ہے وہ ہے. بالکل ود ان 5 منٹ واک، ود ان 7 منٹ واک، 10 منٹ واک، 3 مختلف مسجدیں. اور تعارف کرانے والے کیا کراتے ہیں کہ یہ پاکستانیوں کی مسجد ہے، یہ عربوں کی مسجد ہے. اب آپ سوچئے کہ جہاں مسلمان ناموں پہ مسجدوں میں ہوں فرق کوئی نہیں پڑتا. بس اگر یہ جگہ ایک مسجد میں ڈھل جائے اور اس کو چلانے والے برادرز پاکستانی برادرز ہیں تو کوئی بری بات نہیں ہے، سارے کلچر کے لوگ ہیں، جمعے کا خطبہ وہ کر سکتے ہیں اردو میں، یہاں اردو سپیکرز کو بلا، اٹس ناٹ اے پرابلم. بٹ تعارف اگر یہ بن جائے کہ یہ پاکستانیوں کی مسجد ہے، یہ عربوں کی مسجد ہے، اور جس لفظ پہ اعتراض ہے جو میرے منہ پہ نہیں آتا، فالوں کی مسجد. کبھی ہم شیشے میں اپنے اور ان کو کھڑا کریں تو 19-20 کا ہی فرق ہے، سومالیز کہا کریں اگر ہم واقعی قومیتوں کے نام پہ کہتے ہیں نا، لیکن کالے نہ کہیں. کس کو پتا ہے آج کون ظاہر کا کالا اور اس کا دل کتنا گورا ہے؟ حضرت بلال رضی اللہ عنہ کالے سیاہ حبشی تھے، اور کعبے کی چھت پہ اذان دینے کا شرف صرف ان کو ہی ملا، صرف ان کے قدموں کی چاپ نبی صلی اللہ علیہ وسلم نے جنت میں اپنے سے آگے سن لی. بات سمجھ گئے نا؟ بہرحال اب بات کرتے ہیں کہ غیر ملکوں میں بھی ہماری مسجدیں ہیں، ماشاءاللہ دل بہت خوش ہوتا ہے. آپ کو تو اس ہال میں جہاں آج اس وقت ہم بیٹھے، بالکل اگر آپ باہر نکل کے سامنے دیکھیں پتلی سی گلی ہے تو اپوزٹ ایج پہ مسجد ہے، الحمدللہ. یہاں سے آپ اگر پیچھے جائیں تھوڑا سا لیفٹ ٹرن لیں تو ایک نہیں، ایک ہی رو میں 2 مسجدیں. مجھے صرف 3 دن ہوئے اس علاقے میں آئے ہوئے، کم از کم میں آپ کو اپنے ذہن سے سوچ کر انگلیوں پہ گن کے 10 مسجدوں کا ایڈریس دے سکتی ہوں. اللہ کی رحمت ہے، کوئی بری بات تو نہیں ہے. ہاں ٹھیک ہے، اگر ضرورت دیکھی جائے، ایک جگہ نہیں ہے دوسری جگہ ہے تو وہاں بنائیے جہاں نہیں ہے، یہ تو بہت اچھی بات ہے. لیکن اگر یہ سوچنا کہ یہ میرے مسئلہ کی ہے تو اب سڑک کے دوسری طرف میں دوسرے مسئلہ کی ڈال دوں تو یہ بات درست نہیں ہوتی. ٹھیک ہے، تو بہرحال واپس آتے ہیں، بات یہ ہو رہی ہے کہ مسجدیں تو ہیں، نمازیں تو ہم گئے گزرے دور میں بھی پڑھ ہی رہے ہیں. आप जितनी सिस्टर्स आई हैं, मेरा पूरा गुमान है कि अल्लाह के हुक्म से आपके बेटे, आपके मर्द और आप, आपकी बच्चियाँ नमाज़ पढ़ते हैं। हर साल कितने लोग उमरा करने जाते हैं, और ख़ास तौर पर रमज़ान का उमरा, और एक दफ़ा का उमरा दिल की दुनिया कैसे बदल देता है, सब कुछ हो रहा है। हज के लिए क्या अभी भी हर साल कुरान दाजी की जरूरत नहीं पड़ती? पड़ती है ना। कितनों का दिल खुश है अगर कि इस साल मैं हज पे जा रही हूँ, तो कितनों की आंखें रोती भी हैं कि मेरा इस साल भी नंबर नहीं आया। लेकिन अजीज साथियों, नमाज, रोज़ा, हज, जक़ात की भी बात कर लीजिए, मारे बांधे दें, खुशी से दें, नाप तोल के दें, देते हैं। चले 2.5 करीब करीब पहुंच जाते होंगे, लेकिन डोरियां बटन काट के कुछ ना कुछ देते तो है ना। जब हमारी आज की उम्मत में नमाज, रोज़ा, हज, जक़ात मौजूद है अल्हम्दुलिल्लाह, और बात समझिएगा गौर से, मैं तकाबुल कर रही हूँ, वो दौर जहाँ नबी आते हैं हिदायत का तोहफा लेकर, और आज का वो दौर जहाँ हम माशाल्लाह दुनियावी बहुत सारी तरक्कियों के साथ हिदायत को लेते हैं, फ़र्क क्या है कि वहाँ नबियों के उस दौर में दीन को लेकर आने से पहले लोग बुत परस्ती पे आ चुके होते हैं। यानी मुशरिकीन मक्का का अगर नाम मैं और आप बड़ी रौनक से लेते हैं ना, हाँ वो मुशरिकीन मक्का बुत पूछते थे, तो अल्हम्दुलिल्लाह आज ऐसा तो नहीं है ना। अभी मैंने आपको बताया कि वो तो नमाज के नाम पे तालियां और सीटियां बजाते थे। ठीक है, हो सकता है कि आज भी कुछ लोगों ने एक खास, मैं तो राग और रंग ही कहती हूँ उसको भी तालियां और सीटियों को इबादत ही समझा। इशारा समझ गए होंगे, आज भी कई लोग हैं कवालियां गाने को इबादत समझते हैं, इसी तरह कुछ और चीजों को इबादत समझते हैं ना। लेकिन क्या आज इस दौर में मुसलमान जब लफ्ज नमाज सुनते हैं तो उनके जहन में मिलती जुलती 19-20 का फर्क है, लेकिन वही तरीका नहीं है जिससे नबी सल्लम पढ़ते थे? अल्हम्दुलिल्लाह, क्याम, रुकू, सजदा, तशहुद और कौमा, क्या हम सब के लिए ये लफ्ज कोई अननोन है? नहीं, अल्हम्दुलिल्लाह हम बेटर हैं पूरी। देखिए, उम्मत को ऐसे बुरा नहीं कहते रहना चाहिए। आज भी अल्हम्दुलिल्लाह उम्मत मुसलमान नबी सल्लल्लाहु अलैहि वसल्लम की उस हदीस, सल्लु कमा रअई तुमुनी उसल्ली, तुम वैसी नमाज पढ़ो या वैसे नमाज पढ़ो जैसे तुम मुझे नमाज पढ़ता देख रहे हो। ठीक है, कोई कहता है रफुल दैन करो, कोई कहता है नहीं करो, कोई कहता है हाथ ऊपर उठाओ, कोई कहता है नीचे कर दो, कोई कहता है सीने पे बांध लो, ये तो एक फिकी बात है, थोड़ी बहुत फर्क है, इससे नमाज की वो असल शक्ल तो नहीं बदली, नमाज तो हम पढ़ते हैं। हज की सुन्नतें और अरकान क्या आज वही नहीं है जो नबी सल्लम के थे? अल्हम्दुलिल्लाह, मैं आप सबको दावत दूंगी, नबी सल्लम का आखिरी हज पढ़ लें, किताबों में मौजूद है, रही को मखतूम में पढ़ लें, तजलियात नबूवत से पढ़ लें, पूरा तरीका लिखा हुआ है। अल्हम्दुलिल्लाह सऊदी हुकूमत को अल्लाह ताला बेहतरीन जुजा दे, जिस तरह उसने इस्लामी मनासिक की और ख़ास तौर पर हज और उम्रे के मनासिक की हिफाजत की है, आज देखिए कि 19-20 का भी फर्क नहीं है। वो जरा सी कोई ऐसी चीज अगर देखते हैं ना कि जिसकी वजह से किसी के भटकने का, इधर उधर होने का गुमान भी पैदा हो सकता है, तो वो फौरन उस चीज को खत्म कर देते हैं। ये सऊदी हुकूमत की एक बहुत बड़ी खूबी है, और इसी का एहतमाम हमारे असलाफ करते थे। हजरत उमर फारूक रजी अल्लाह अन्हु का दौर था, नबी सल्लम के कितने साल बाद आप आए दौरे खिलाफत पे? सिर्फ 2 साल अबू बकर के निकाल दें तो उमर फारूक का दौर शुरू होता है। अपने दौरे खिलाफत में एक जगह गुजरे तो क्या देखते हैं, मक्का से मदीना जाते हुए एक ऐसी जगह से गुजरे कि जहां एक शख्स रख की तरफ मुंह करके सजदा कर रहा है और नमाज पढ़ रहा है, तो वहां रुक गए, कहने लगे ये बताओ ये तुम क्या कर रहे हो? कहने लगा आपको नहीं पता, ये वो दरख्त है जिसके नीचे बैत रिजवान हुई थी। अब बैत रिजवान के आप माशाल्लाह आप सब जानते हैं, सुलह हुदैबिया के नाम पे, कि जिस साल नबी सल्लल्लाहु अलैहि वसल्लम अपने साथियों के साथ मक्का गए तो रस्ते में रोक लिए गए, 1400 सहाबा ने उसी दरख्त के नीचे बैठकर बैत की थी। कहने लगा कि ये वही दरख्त है कि जिसके नीचे बैत हुई थी, तो मैं आज इसको बाबरकत समझते हुए इसके नीचे दुआ कर रहा हूँ। हजरत उमर को गुस्सा आया और लोगों को हुक्म दिया अपने साथियों को कि इस दरख्त को कटवा दो, और साथ ही ऐलान किया और कहा लोगों, हम सन 6 हिजरी में वहां से गुजरे थे और सुलह हुदैबिया हुई थी। सुलह हुदैबिया की एक शर्त ये भी थी कि मुसलमान अब तो वापिस जाएं बगैर उमरा किए हुए, अगले साल आके 3 दिन में उमरा करके चले जाएं। 7 हिजरी में नबी सल्लम ने अपने सहाबा के साथ उमरा किया था, 3 दिन मक्का में रहे थे। कहते हैं हम अगले ही साल उस दरगाह से गुजरे थे, लेकिन हम में से कोई एक भी नहीं जानता था कि वो कौन सा दरख्त है जिसके नीचे बैत रिजवान हुई थी। फर्क समझिएगा, सहाबा कराम ने बैत पे गौर किया और उसको निभाया। इन्नल्लज़ीना युबायूनका तहता शजर, सूरत फत में अल्लाह ताला कहते हैं वो लोग जिन्होंने आपके साथ बैत की थी दरख्त के नीचे, और आपको कहते हैं कि उन्हीं को टाइटल मिला था रदी अल्लाह अन्हु व रदू अन्हु, اصحابِ بیعت کو اللہ کے نبی نے کہا کہ یہ جنتی ہیں، رضوان ان کو مل گئی، رضامندی مل گئی. ان کی توجہ ان بیعت کے الفاظ پہ تھی کہ مریں گے تو جیئیں گے لیکن نبی کا ساتھ دیں گے، اس دین کی حفاظت کریں گے. ہماری اور اس دور کے بعد کے کچھ لوگوں کی سوچ ان درختوں کے پیچھے چلی گئی. وہ درخت بڑا بابرکت ہے جس کے نیچے یہ ہوا. اسلام چاہتا ہے کہ بامل مسلمان بنا جائے. تو فرق کیا سمجھ آیا ساری باتوں کے بعد؟ کہ الحمدللہ آج کے اس دور میں بھی ہم لوگ زیادہ طور پر اتنے نہیں دور ہوئے اپنے نماز روزے سے جتنے نبی صلی اللہ علیہ وسلم کے دور کے لوگ دین سے دور تھے. آج بھی آپ دیکھیے، ہم باہر جاتے ہوئے دوپٹہ لے نہ لیں، باہر جاتے ہوئے آئینے میں کبھی نہ دیکھیں یا دیکھیں کہ دی میں لگ کیا رہی ہوں، میرا جسم جھلک رہا نہیں، لیکن نماز پڑھتے ہوئے ہم بڑا سا دوپٹہ لپیٹتے ہیں، ہے نا؟ لپیٹنا چاہیے، اچھی بات ہے، کوئی بری بات نہیں ہے. وہ تو برہنہ ہو کے نماز پڑھتے تھے. اتنی باتوں کا تقابل کر کے کہیے، آج کے لوگ الحمدللہ ان سے بہتر ہیں. لیکن اگر آپ عمل کے اعتبار سے دیکھیں، عمل کے اعتبار سے دیکھیں، تو آج ہدایت ایک گم گشتہ تحفہ نظر آتی ہے. جب جہنمی جہنم میں جائیں گے اور داروغہ جہنم پہنچیں گے، علم یاتکم نذیر قالو بلا قد جانا نذیرن، کہیں گے آیا تھا، پھر کیا ہوا؟ فقد کذبنا وقلنا ما نزل اللہ بہا، ہم نے جھٹلایا تھا، ہم نے کہا تھا چھوڑو، یہ مولوی ہیں نا، یہ بولتے ہی رہتے ہیں، یہ درس والے، یہ تو بس خود بھی فارغ ہیں اور سمجھتے ہم سارے بھی فارغ ہیں، ان کو خود کوئی کام نہیں نا، تو یہ ہمیں بھی آ کے ڈراتے ہی رہتے ہیں. اور سب سے بڑی حسرت جس کا ہمارے اس موضوع سے تعلق ہے، کہ الذین یستمعون القول، وہ کیا تھا؟ وقالوا لو کنا نسمع او نعقل ما کنا فی اصحاب السعیر. یہ جملہ آج میرے آپ کے لیے پھر واپس ہمیں اپنے اس ہدایت کے پہلے قدم یعنی غور سے سننے پہ لاتا ہے. کاش ہم سنتے اور ہم سمجھتے تو آج ہم جہنمیوں کی زد میں نہ ہوتے، آج ہم جہنمیوں کی صف میں نہ ہوتے. اب آپ سوچ سکتے ہیں کہ جب غور سے سنتے ہی نہیں بات، مانیں گے کیسے؟ آپ اپنے بیٹے کو کہتے ہیں کہ شام کو واپس آتے ہوئے دودھ بھی لے آنا اور دہی بھی لے آنا اور بریڈ بھی لے آنا اور انڈے بھی لے آنا، جو بھی مثال ہے ناشتے کا سامان ہے، ہمارے کلچر میں آج کل معروف تو یہی ہے نا. اب آپ نے تو کہہ دیا، فارغ ہو گئی. جب شام کو آیا تو آپ تو امید رکھ رہی تھی نا کہ وہ لے کر آئے گا، کچھ بھی نہیں لایا. ایک صورت ہے کچھ نہیں لایا، دوسری صورت ہے کیا لے آیا؟ پیاز، ٹماٹر، کدو، آلو لے آیا. پہلی صورت ہے آپ اس کو کہتے ہیں بھی کیا ہوا جو میں نے دیا تھا، کہا تھا لاؤ. کہتے کیا دیا، آپ نے کب کہا تھا؟ تو آپ کہتے میں نے صبح جاتے ہوئے کہا تھا. کب؟ نہیں. کہتے وہ تو میں نے ہیڈ فون لگائے ہوئے تھے. آپ بولتی رہی مجھے تو نہیں پتا، تو گویا کہ کچھ نہیں کیا. دوسری صورت میں کیا بھائی، یہ آپ پیاز ٹماٹر کیوں لے آئے، یہ تو گھر میں پہلے ہی بہت ہے. تو وہ کیا کہے گا، آپ کچھ بول تو رہی تھی پر میں اس وقت تو کسی اور ہی سوچوں میں تھا، تو جو مجھے یاد آیا میں نے لے لیا. کون ہے جو دودھ، انڈے، بریڈ، جو بھی کچھ آپ نے کہا تھا وہ لائے گا؟ الذین یستمعون القول. یاد رکھیے یہ جملہ، آج یہاں سے یاد کر کے جائیں گے ہم سب. ہدایت کا سفر سننے سے ہوتا ہے شروع. آپ کوئی بھی معاملہ دیکھ لیں، جب تک آپ سنتے نہیں عمل کیسے کریں گے؟ میں یہاں سے کسی ایک کو کہوں کہ جائیے ریسیپشن والوں کو کہیں کہ مجھے ایک یو ایس پی دے دیں، آپ یہاں سے لے کے وہاں تک اس بات کو صحیح نہیں پہنچائیں گے تو کیا وہ یو ایس پی ہی دیں گے؟ ہو سکتا ہے کہ وہ وہاں سے کوئی بک بھیج دیں، ہو سکتا ہے وہ وہاں سے کوئی سی ڈی بھیج دیں. آج امت مسلمہ ہدایت کے تحفے سے جو دور دکھتی ہے نا، اس کی بہت بڑی وجہ یہ ہے، اول تو سنتے نہیں ہیں، اور دوسری بات ہے، غور سے سنیے، دکھ کی بات ہے ویسے، جو سنتے بھی ہیں نا تو توجہ نہیں ہوتی، اور تیسری بات، جو سن رہے ہوتے ہیں وہ سمجھ نہیں آتا. مثلاً پہلی بات کیا ہے کہ سنتے ہیں توجہ نہیں دیتے، کیسے؟ دل دماغ تو کہیں اور ہے. بہت سارے لوگ میں نے دیکھا ہے کہ درسوں میں بھی آتے ہیں نا، خوب شور مچایا ہوتا ہے گھر میں صبح سے، بلکہ گھر والے کہتے ہیں یہ بڑی مصیبت ہے، درس میں جانا ہے، یہ کرنا ہے، وہ کرنا ہے، یہ کرنا ہے، وہ کرنا ہے، وہاں سے اتنی جنگیں لڑ کے آتے ہیں، یہاں آ کے سو جاتے ہیں. شوق اتنا تھا درس میں آنے کا، رات نیند ہی نہیں آئی. تو میں کہتی ہوں پھر آپ تو یہاں آ کے سونے کے پورے پلان میں ہیں. اچھا یہاں بیٹھ گئے، چلے سوئے تو نہیں، تو پلاننگ شروع ہو گئی، یہاں سے واپس کدھر جانا ہے، اچھا یہاں شاپنگ بھی کرنی ہے، اچھا ادھر بھی جانا ہے، یہاں بیٹھ کر فیوچر کو سوچنے لگ جاتے ہیں. ایک اور چیز جو آخری ہے، جو سنتے ہیں وہ سمجھ نہیں آتا. ویسے میں اردو میں بات کر رہی ہوں نا، کوئی فرینڈ سسٹر ادھر ہوں تو ان کو نہیں سمجھ آئے گا نا. ہو سکتا ہے وہ آپ سے بھی زیادہ خاموشی کے ساتھ جہاں بیٹھی رہیں پورا وقت، لیکن اینڈ پہ ان کو ایک لفظ سمجھ نہیں آئے گا، کیونکہ ان کو سمجھ نہیں آ رہا ہوگا. ایسے ہی ہے نا. اب آپ بتائیے کہ وہ بیٹھی بھی، ان کے کانوں نے کام بھی کیا، ان کی جو کیویٹی ہے کانوں کی اس کے اندر میری آوازیں بھی گئیں، यानी अल्हम्दुलिल्लाह टेक्निकली हर चीज़ फिट है। हम कहते हैं ना टेक्निकली सब ठीक है, फिर आवाज़ क्यों नहीं आ रही? तो उसकी वजह होती है पीछे से टेक्निकली ठीक होता है, आपने आगे से वॉइस को म्यूट किया होता है, स्पीकर की तार गलत लगी होती है, माइक की जगह स्पीकर, स्पीकर की गलत। आप और मैं खुद सोचें, यह आपका मेरा सोचने का ब्रेक है, कि जब मैं कुछ सुनती हूँ तो मुझे समझ कितना आता है। अच्छा आप एक सवाल मुझसे करें, क्या सुने? मर्दों के लिए तो सिंपल सी बात है, जुम्मे का खुतबा, महीने में 4 दिन, कम से कम 5 दिन भी हो जाता है। अल्लाह ताला ने कुदरती तौर पे मर्दों के सुनने का ये इंतजाम किया है कि वो हर हफ्ते में एक छोटा सा रिमाइंडर ले ले, पूरा हफ्ता इंशाल्लाह उसकी रोशनी में चलेगा। और नबी सल्लम जुमे के खुतबों में अमूमन मौत, आखरत, हिसाब किताब की बातें करते थे, क्योंकि एक रिमाइंडर चला जाए तो फिर बाकी बातें ठीक होती है। और असल में अकीदा आखरत ही हमें सीधा रखता है। अगर आपको मुझे ये यकीन ना होता ना कि यहाँ इस वक्त आने का और बैठने का और इस अहतमाम का हमें आखरत में बदला मिलना है, तो हमें से आधे भी ना होते, और जो साथी दिन रात आपके लिए मेहनत करते हैं वो भी ना होते। हम लालची हैं, हम इस लालच में ये सारी मेहनत करते हैं कि अल्लाह किसी के सुनने से हमारा भी सुनना आसान कर दे, किसी की हिदायत का जरिया हमें भी बना दे, हमारा खुद अपना हिदायत पे कायम रहने का जरिया बना दे, इसलिए हम ये कोशिश करते हैं ना। मर्द तो अब ये हो गए सुनने वाले, चलिए उसको हम एक साइड पे कर दें। 80% मस्जिदों में जुमे का खुतबा जो है वो अरबी में होता है, अब अरबी समझ नहीं आती। आप और मैं खवातीन, हम कहते हैं हमें तो दरसों में जाने की जरूरत ही नहीं, घर बैठो बच्चे पालो, और बच्चे कैसे पालो ये किसने बताना था? मैं कहती हूँ आप किसी दर्स में मत जाएं, बिल्कुल ना जाया करें, थोड़े दिन जाएं फिर ना जाएं, आप किसी भी क्लास का हिस्सा ना बने, बट एक काम कर ले, जान पे मुश्किल डाल के अपने स्केजुअल में से कुछ अरसा निकाल के करें, लेकिन एक दफ़ा अल्लाह की इस किताब को, जो अरबी की तकरीबन 400 सफ़े होते हैं कुरान में, 6000 से ऊपर आयते हैं, 114 सूरतें हैं, सभी को पता है 500 कुछ रुकू हैं, आप इस एक किताब को जो अल्लाह ने मेरी आपकी हिदायत के लिए बनाई, जिस किताब का टॉपिक ही क्या है इहदिनस सिरातल मुस्तकीम, इस किताब को अब तर्जुमे के साथ समझ लें। देखिए बहुत लंबा बोलते हैं, मुझे लोग कहते हैं आप लंबा दर्स करें, मैं कहती हूँ नहीं, मैं लोगों को थकाना नहीं चाहती, बोर हो जाएंगे लोग। जिसके सीने में ये किताब चली गई उसको एक आयत हिदायत के लिए काफ़ी है, और जिसको किताब की एक नहीं 100 आयतें पढ़ के भी उसका मैसेज नहीं समझ आना, तो घंटों की बात का असर होता तो है वक्ती तौर पे, अमल ना करें तो अगले दिन असर चला जाता है। जैसे वाईफाई सिग्नल कनेक्ट होने की कोशिश करता है, थोड़ी देर आप उसको कनेक्ट ना करें वो आपकी विंडो ही चली जाती है, कभी सिग्नल स्ट्रांग होते हैं कभी लो होते हैं, हमारी हिदायत के सिग्नल कभी लो होते हैं कभी हाई होते हैं। आप और मैं किताब को गौर से सुन लें, मैं कहती हूँ सिर्फ तर्जुमा, आप मुझे यहाँ बुलाएं, मैं यहाँ बैठूँ, मैं आपसे कहूँ सिस्टर्स कल से आप सब अपना अपना कुरान पाक लेकर आएं, जो आपके घर में है, जिससे आप माशाल्लाह रोज पढ़ते हैं, आप वो कुरान पाक ले आएं और मेरे सामने भी एक कुरान खोल दें तर्जुमे वाला, और आप मुझे इजाज़त दें कि देखें आपको हम सिर्फ इस बात की इजाज़त देते हैं कि आपने हर आयत का तर्जुमा बोलना है, आपने उसमें अपनी तरफ से एक भी लफ्ज़ नहीं बोलना। मैं आपको पूरे यकीन से कह सकती हूँ तकरीबन 1 घंटा 10 मिनट लगेगा अगर नॉर्मल रफ्तार के साथ मैं आपके साथ सिर्फ तर्जमा गो थ्रू कर दूँ, बीच में कुछ कुछ हिस्सा अरबी का भी पढ़ लूँगी ना मुनासिब तरीके से, तो तकरीबन 1.5 घंटा लगेगा, और आप सिर्फ इस 1.5 घंटे में जिसमें मेरे जैसे गुनाहगार बंदे से आपने कोई लफ्ज़ नहीं सुना, सिर्फ मैंने आपकी मदद की ट्रांसलेशन में, जैसे आपको भी पता होगा हर मुल्क में ट्रांसलेटर्स होते हैं, आप जब नई नई इधर आई होंगी आपको फ्रेंच नहीं आती, आप डॉक्टर के पास गई तो उन्होंने आपको कोई एक ऐसी सिस्टर दे दी होंगी कि जिनको फ्रेंच भी आती थी और उर्दू भी आती थी, आप जो कहती थी वो आपकी बात को डॉक्टर के साथ फ्रेंच में दोहराती होंगी, और डॉक्टर साहब जो कहती हैं या कहते हैं वो आपको उर्दू में कराती, ये तो समझते हैं ना। वो जो बीच की सिस्टर है उसका अपना कोई बीच में दखल होता नहीं, ये तो नहीं हो सकता आपके मेरे पेट में दर्द है और वो डॉक्टर को कह दे नहीं साथ कमर में भी दर्द है, आपकी बीमारी को बढ़ा चढ़ा के बयान कर सकती हैं वो, और डॉक्टर साहब आपको दवा को ये एक बताएं और वो आपको दूसरी बताएं, वो सिर्फ कौन है? ट्रांसलेटर है, बस ये समझ लीजिए, मुवल्लिख, दाई, दीन की दावत देने वाला बीच का सिर्फ एक ट्रांसलेटर होता है। अगर आज से आप दौरा कुरान लफ्ज़ को समझना चाहें ना कि ये होता क्या है, हर बंदे ये बात करने लग गए दौरा कुरान, तो ये बिल्कुल ट्रांसलेटरिंग है। अरबी का कुरान हम सबके सामने खुलता है, कितनों को समझ आती है। آج امت مسلمہ کا ایک اجتماعی پرابلم ہے، اور خاص طور پہ ہم اردو بولنے والوں کا. ہم قرآن پاک کی تلاوت بھی کرتے ہیں پر سمجھ نہیں آتا. ہم وظائف میں بہت ساری آیتیں قرآن کی بار بار دہراتے ہیں، سمجھ نہیں آ رہی ہوتی. ہم تلاوت بھی کرتے ہیں، قاری شاکر قاسمی کی تلاوت اردو ترجموں کے ساتھ اکثر پاکستانی برادرز کی گاڑیوں میں بھی چلتی ہیں، بٹ مسئلہ کیا ہے؟ قرآن کی تلاوت چلا دیں، لوگ باتیں شروع ہو جاتے ہیں. اب آپ سب کیوں خاموش ہیں؟ آپ میں سے کوئی ایک سسٹر ماشاءاللہ ایسی نہیں ہے کہ جو اس وقت میری بات کے بعد پیچھے بیٹھ کے باتیں کرنا چاہے. آپ سننا چاہتی ہیں، آپ مجھے ریسپیکٹ دے رہے ہیں ماشاءاللہ، اور آپ سننا چاہ رہے ہیں. تو اگر میں آپ سے کہوں کہ اچھا ٹھیک ہے، پروگرام جب شروع ہوتے ہیں شروع میں تلاوت پلے کر دی جائے. کچھ لوگ باتیں کر رہے ہوتے ہیں، وہ سوچ رہے ہوتے ہیں کہ تلاوت کا مطلب ہے باتیں کرنے کا وقفہ. سچی بات ہے، بیٹھتی نہیں. اس لیے شروع میں کبھی بھی میں کسی کے تلاوت نہیں پلے کراتی جب تک سارے توجہ نہ کرے، کیونکہ اللہ کا کلام تو اس سے بہت زیادہ حق رکھتا ہے کہ وہ جب بات ہو تو ہم سنیں. تو قرآن پاک کا ترجمہ، صرف ترجمہ یہی کافی ہے ہمیں ہدایت پہ لانے کے لیے. اور یقین کریں ہمارے ملکوں میں، خاص طور پہ دیہاتوں میں جہاں جو حالت ہے، نہ سمجھی ہے، دیکھا دیکھی ہے، صرف قرآن کا ترجمہ جا کر ان کی زبان میں، بلکہ پنجابی میں، سرائکی میں، سندھی میں، بلوچی میں، پشتو میں، جو زبان وہاں کے لوگ بولتے ہیں، صرف وہاں کے لوگوں کو اس کو ترجمہ پڑھا کے سنا دیں، اللہ کے حکم سے 80% شرک ختم ہو جائے گا، کیونکہ سمجھ نہیں آتا. ان بیچاروں نے قرآن کو ایک تبرک سمجھا. کیا آج ہم نے اس قرآن کو ایک تبرک نہیں سمجھا؟ ہم کیا سوچتے ہیں کہ اس کی آیتوں سے برکت ہوگی؟ بالکل ہوتی ہے الحمدللہ. جو اس کا انکار کرے اس کے اسلام پہ شک کرنے کی ضرورت ہے. آپ کہتے ہیں کہ اس قرآن کو پڑھنے سے جن بھوت بھاگ جاتے ہیں، 100% بھاگ جاتے ہیں. حدیثوں سے دلائل موجود ہیں. چاہیں تو ایک دو جنوں کے واقعات سنا دوں، مزہ بڑا آتا ہے جنوں کی کہانیوں میں، پر وہ ہم قرآن کے دوران سنیں گے انشاءاللہ. قرآن میں بہت ساری جنوں کی کہانیاں بھی ہیں، کیونکہ یہی قرآن جنوں کے لیے بھی آیا ہوا ہے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، اور سورۃ الانعام میں بھی اس کا تذکرہ ہے. بہرحال اب آپ بتائیے کہ جب ہم قرآن پاک کو ترجمے کے ساتھ پڑھ رہے ہوتے ہیں تو وہ کس کی بات ہم سن رہے ہوتے ہیں؟ اللہ کی. آج ہمارے دنوں میں بہت سارے مغالطے ہیں، ڈاؤٹس ہیں، شک ہیں. مثلا شک کیا ہے؟ پتہ نہیں جی یہ مولوی کیا کہتے ہیں، پتہ نہیں یہ جو درس والیاں کیا کہتی ہیں، کون سا مسلک ہے جی، کون سی جماعت ہے جی، فرقہ کون سا ہے. یہ آپ نام سنتے ہیں نا فرقوں کے. قرآن کے ترجمے کو سننے کے دوران، یعنی دوسرے لفظوں میں آپ کے ذہن کی سہولت کے لیے کہہ دوں کہ دورہ قرآن کا تعلق کسی فرقے، مسلک، جماعت اور گروہ سے نہیں ہے. وہی جو مثال آپ کو دی، آج سے اس کو پٹی بڑھائیں اور ہر اپنی اس بہن تک پہنچائیے گا اس بات کو جو یہ کہتی ہیں دورہ قرآن کرائیں گی، پتہ نہیں ان کا مسلک کیا. تو میں پورے یقین سے یہاں بیٹھ کر کہہ رہی ہوں کہ دورہ قرآن کا مسلک کوئی نہیں ہوتا، یہ قرآن کا ترجمہ ہوتا ہے. آج ہم قرآن کے ترجمے سے ڈرتے ہیں. ایک یہ بھی ڈاؤٹ ہے، یستمعون القول کے رستے میں، اور وہ کیا ہے؟ نہ سنو. اور رہنے دو جی، سن لیا تو عمل کرنا پڑے گا. اور کوئی کیا کہتا ہے؟ عمل تو کرنا کوئی نہیں، تو سننے کا کیا فائدہ؟ نعوذ باللہ. وہی مثال سامنے رکھی ہے، ڈاکٹر پہ کیوں جائیں جب اس کی بات پہ عمل نہیں کرنا؟ جاتے ہیں کہ نہیں جاتے؟ زبان نہیں آتی، لیکن ہم دوسروں کو ساتھ لے جا کر اپنی بیماریاں ظاہر کرتے ہیں کہ بھئی پلیز مجھے کوئی جواب دو. آپ سچ بتائیے، کیا ہم ڈاکٹروں کے پاس جا کر اپنے پردے نہیں کھول رہے ہوتے؟ اپنی زبان کا ایک جملہ بول دوں کہ اپنے پیٹ سے کپڑے نہیں اٹھا رہے، کتنی بری بات ہے. اس کو میرے داغ نظر آئیں گے، اس کو میرے زخم نظر آئیں گے، وہ کہے گا ہائے اس کے اندر اتنی بیماریاں بھری ہوئی ہیں، ہائے یہ تو جراثیموں سے بھری ہوئی ہے. کبھی کوئی ایسے سوچتا ہے؟ ہم کہتے ہیں اپوائنٹمنٹ 2 مہینے بعد کی کیوں دی ہے، مجھے ابھی کی دیں، پتہ نہیں 2 ماہ میں میری بیماری کدھر چلی جانی ہے. جب ایک ڈاکٹر کو ہم اپنی اندر کی بیماریاں بتاتے ہوئے نہیں شرماتے، تو اللہ کی اس کتاب کو، قرآن پاک کو پڑھتے ہوئے ہم کیوں ڈرتے ہیں؟ مان لیتے ہیں، میں اس کا انکار نہیں کر سکتی، اللہ کو جان دینی ہے. قرآن پڑھتے سنتے وقت ایک انسان کو بالکل ایسی محسوس ہوتا ہے جیسے میں ڈاکٹر کی دکان پہ بیٹھی ہوں. ہر بیماری کا تذکرہ سن کے لگتا ہے یہ میرے اندر بھی ہے. کبھی آپ نے بھی آزمایا ہوگا، پاکستان میں وہ جو لمبی لمبی لائنیں ڈاکٹرز کی دکانوں پہ لگی ہوتی ہیں نا، تو بیبیاں بہنیں آپس میں دکھ سکھ کر رہی ہوتی ہیں، اور بعد انہوں نے دیواروں پہ چارٹ بھی لگائے ہوتے ہیں، کینسر سے بچیں، ایڈ سے بچیں، ڈینگی بخار کی علامتیں. آپ پڑھتے جائیں آپ کا دل بیٹھتا جائے گا، آپ کو آدھی سے زیادہ علامتیں اپنے اندر دکھیں گی. یہ سچ ہے، قرآن سنتے پڑھتے وقت، یعنی اس کا ترجمہ سنتے پڑھتے وقت واقعی لگتا ہے کہ یہ تو ساری بیماریاں میری ہیں، تو پھر پتہ لگ جائے تو اس کا علاج کیا ہے؟ پڑھنا چھوڑ دو، نہیں علاج کر لو. واللہ ہی اگر قرآن آپ کی میری بیماریوں کو ظاہر کرتا ہے نا تو اس کا علاج بھی سکھاتا ہے. اس کا تو ایک نام ہے، الشفا. بہت سارے لوگ کہتے ہیں ہم بیمار ہیں، ہم گھر سے نکل نہیں سکتے. میں آپ سے سوال کرتی ہوں کہ جب بیمار ہوتے ہیں تو گھر سے نکلتے ہیں ڈاکٹر پہ جانے کے لیے؟ لمبی لمبی لائنوں میں بیٹھتے ہیں، مشکل سے مشکل ٹیسٹ کرواتے ہیں، پھر ان کے ریزلٹس کا انتظار کرتے ہیں، اس پہ ہزاروں خرچ ہو تو خرچ کرتے ہیں، اور اس سے علاج نہیں ہوا، صرف ڈائگنوز ہوتا ہے. پھر ڈاکٹر کہہ دے آپریشن کرنا ہے، ہم کہتے ہیں نہیں بڑا مشکل ہے، 20,000 روپیہ لگ جائے گا، 10,000 یورو لگ جائیں گے. ہم کہتے ہیں 10 نہیں 12 لے لو، بس یہ شیورٹی دے دو مریض ٹھیک ہو جائے گا. ہر اعتبار سے یاد رکھیے، الذین یستمعون القول، یہ نفع کا سودا ہے. ہماری زندگیوں میں اگر قرآن پاک کو ترجمے کے ساتھ پڑھنے کا موقع آ جائے، میں کہتی ہوں ایسے ہی جیسے فرینچ گورنمنٹ آپ کو ایک اعلان کر دے کہ سارے غیر ملکیوں کے فری چیک اپس ہوں گے، کوئی ٹیسٹ کا پیسہ نہیں، کوئی ڈاکٹر کا پیسہ نہیں، پرائیورٹی بیس پہ جو پہلے آئے اس کو پہلے کی لائنوں میں بٹھائیں گے، اس کو عزت دیں گے اور ان کی بڑی خاطر کریں گے، آؤ ذرا آ کے اپنے جسم کے چیک اپ کرا جاؤ، اور ہو بھی فری. کتنے لوگ نہیں کرائیں گے؟ سب کرائیں گے. ایون ہم صحت مند ہیں، ہم کہتے ہیں پتہ نہیں شاید اندر کو بیماری چھپی ہو، اور مفت ملے تو ہم تو کہتے ہیں دو دفعہ کر دو. ایسے ہی نا، مالے مفت دلے بے رحم، پیسوں کی ہو کہتے ہیں ضرورت نہیں، مفت ملے کہتے ہیں پہن دا حصہ بھی دے دو. میرا بھرا بھی ہے نا، اللہ کی قسم یہ جوک تو ہے آپ کے ساتھ جو بھی کیا ہے، لیکن جس دن آپ کو اس کتاب کی خوبصورتی نظر آنی ہے نا، آپ میری بات لکھ لیں، انہی کرسیوں پہ اگر آپ نے بیٹھ کے یہ سننا ہے نا، تو اس وقت آپ کو اپنی بہنیں اپنی دوستیں یاد آنی ہیں. کئی دوستیں ایسی ہیں جو میرے ساتھ شیئر کرتی ہیں کہ جب سپارہ سننے آتے ہیں نا تو توجہ رہتی ہے اپنی ان چار دوستوں کی طرف جو کوئی نہیں آئی. جیسے بہت مزے کی چیز کھا رہے ہو نا، تو اس وقت مزہ تو کھانے کا آ رہا ہوتا ہے، دل کدھر ہوتا ہے؟ بچے کھا رہے ہیں، میاں صاحب کھاتے، کبھی یہ چیز بھائی کو چکھاتی، کبھی یہ ماں کو کھلاتی، یہ باپ کو بنا کے دیتی، دل چاہتے نا. ہم تو اچھی چیز انجوائے نہیں کرتے. کئی دفعہ ایسا نہیں ہوتا، آپ اپنے گھر میں بڑے سکھی ہوتے ہیں، خوب اچھا کھاتے ہیں، میکے والے غریب ہیں. کئی ایسی عورتیں جو شیئر کرتی ہیں، کہتی ہیں کچھ کھاتے ہیں تو ایک دم یاد آ جاتے ہیں غریب رشتے دار، تو لکما گلے میں پھنس جاتا ہے کہ میں تو یہاں اتنا مزہ کر رہی ہوں، پتہ نہیں میرے بھائی بہنوں اور رشتے داروں کا کیا ہے. واللہ ہی جب ہدایت ایک تحفہ لگتی ہے نا، تو وہاں بیٹھ کر اپنے یاد آتے ہیں، تو پہلے ہی بلا لے بندہ ان کو. ناروے کا مجھے تھوڑا اندازہ ہے، یہاں بھی ایسے ہی ہوگا کہ جب ہم خود ان ملکوں میں آتے ہیں نا، تو پھر ہماری پوری کوشش ہوتی ہے کہ اپنوں کو بھی بلا لیں. میں نے اکثر ساتھیوں سے پوچھا کہ آپ سارے یہاں کیسے آ گئے، تو پھر وہ کہانی شروع کرتے ہیں، وہ فلاں ماما جی پہلی دفعہ آئے تھے، پھر ماما جی کا پتر آیا، پھر انہوں نے فلانے کو بلایا، فلانے کو بلایا. بعض دفعہ تو اللہ معاف کرے کہ جھوٹے رشتے کر کرا کے تو لڑکیوں کو بلاتے ہیں، تڑپ کے بھلا. اچھی بات ہے نا کہ ہمارے قریب رشتے دار بھی سرخرو ہوں. حالانکہ یاد رکھیے، پیسے کے لیے دوسرے ملک میں جائیں گے تو پیسہ کوئی نہیں ملے گا، خواری ملے گی. رسک مقرر ہے. جتنے لوگ رسک کے لیے آج باہر کے ملکوں میں بیٹھے ہوئے ہیں، ان کو اگر آج یہ بات پتہ لگ جائے، واللہ ہی کہ اگر آج وہ پاکستان کے گاؤں میں بھی بیٹھے ہوتے، یہ جو رسک ان کو پچھلے 10 سال میں ملا، یہ وہاں بھی ملنا تھا. سورس آف انکم آپ چوز کرتے ہیں، وہ سورس تو انکم تو اللہ نے لکھی ہوئی ہے، لیکن اس کے باوجود آپ دیکھتے ہیں ظاہری سکون بہت ہے، خوشی ہے، ان ملکوں میں امن بہت لگتا ہے، پیس ہے. تو ہم اپنوں کو لے کر آتے ہیں نا، بس اسی کو سامنے رکھ لیں. جس سے محبت ہوتی ہے نا، ہم ان کو ساتھ لے کر چلتے ہیں. کبھی میں نے نہیں دیکھا کہ کوئی ماں باہر خوب مزے کے چٹ پٹے کھانے کھائیں اور بچوں سے کہیں جو گھر میں دال رکھی ہے وہ کھا لو. اس قرآن کے سفر میں آج سے ہی نیت کریں، بیٹیاں، بہنیں، دوستیں، ان کو لے کے آنا. اور میں آپ کو سچ کہوں، اگر آپ کو کوئی ایک اعلان کر دے، اونلی ون ٹائم اپرچونیٹی، کیا ترجمہ ہے اس کا؟ بس ایک ہی دفعہ یہ موقع ملنا ہے آپ کو زندگی میں، کیا کوشش کریں گے؟ چھٹی لے لیں، سکولوں سے آ جائیں، جاب چھٹتی ہے تو چھٹے، میں ون ٹائم اپرچونیٹی یوز کر لوں. مثلا اگر امریکن حکومت اعلان کر دے، صرف ایک ٹائم کے لیے آپشن ہے، کہ جو شخص 24 گھنٹے کے اندر امریکن امبیسی کے باہر پہنچ گیا، اس کو امریکہ کی سٹیزن شپ دے دیں گے. کتنے لوگ جائیں گے؟ یہ کہتی ہیں پاکستان پہنچ جائیں گے. जी, फ्रांस की सिर्फ एम्बेसी में नहीं आप खड़े रहेंगे, अमेरिकन एम्बेसी, आपको फ्रांस में मौजूद अमेरिकन एम्बेसी के बाहर ना पहुंच सके, आप स्वीडन पहुंच जाएंगे, डेनमार्क पहुंच जाएंगे, नॉर्वे पहुंच जाएंगे, कि एक दफा कदम लग जाए हमारे अमेरिका की सरजमीन पाक पे, है ना। लेकिन जन्नत के लिए आप जब देखिए कि अल्लाह ताला पुकारता है कि अल्लज़ीन यस्तमीउन अल-क़ौल, तो क्या बनता है। एक बात इस पे करके अब सेकंड स्टेप पे लेके जाऊंगी, और वो क्या है, हर एक को कब्र से गुजरना है। हम सब के लिए अल्लाह ने ये एक फैसला कर दिया है कि व मिन वराइहिम बरज़खुन इला यौम युबअसून, सूरत मोमिनून के आखिरी रुकू में है, कि इनके पीछे अब एक पर्दा है, मौत और क्यामत के बीच के पीरियड को बरज़ख कहते हैं। मरने वाला हमारी नजरों से ओझल हो जाता है, पर्दे में चला गया, हमें नहीं पता जो हमारे प्यारे चले गए उनके साथ क्या है। हम दुआ करते हैं कि अल्लाह उनका अच्छा करे, पर हम यकीन से कुछ नहीं कह सकते। वो वक्त जो एक शख्स कब्र में गुजारता है ना, उसको बरजख कहते हैं। और कब्र में जाने के बाद तीन सवालों के जवाब हर एक को देने हैं, सबको, मोमिन, काफिर, फाजिर, गोरा, काला, और मुसलमानों के सारे फिरके उसमें डाल लें, हनफी, शाफई, देवबंदी, मालकी, यानी ये सारे नाम है ना, हर बंदा। और अगर दुनिया के मजाहब, यहूदी, ईसाई, बुद्धिज्म, हिंदू, हर एक की कब्र में फरिश्तों ने आकर उससे तीन सवाल करने हैं। अब यहां आप में से कुछ कह सकते हैं कि कुछ तो अपने मुर्दों को दफनाने की बजाय जला देते हैं, फिर कैसे आएंगे, कोई जल जाते हैं लोग, कोई पानी में डूबते हैं। तो लिख लें, ये जो जाहरी कब्र हमें दिखती है ना दुनिया में, किसी के लिए भी जो बनती है, ये हमें दिखती है जाहरी, बिलफर्ज किसी को परिंदे नोच के खा गए, अल्लाह के हाँ उसकी रूह को जिस जगह रखा जाता है वो उसकी कब्र ही है, क्योंकि रूह तो चली जाती है ना। और ये सारा जो कब्र का अजाब या कब्र की बरकतें हैं ना, ये रूह के साथ होती हैं, जिस्म का बुत तो इधर ही टूट जाता है। बहरहाल, कब्र में जब होते हैं तो मुनकर नकीर आते हैं, तीन सवाल करते हैं। इस पर एक पूरी बुक पढ़ाई थी मैंने, इस्लाम क्या है या इस्लाम की बुनियादें, पाकिस्तान से ये कोर्स करवाया था वेरिया टाउन से 2 साल पहले। तो इस्लाम की जो बेसिक फंडामेंटल्स है, और इसमें इंग्लिश की एक बड़ी खूबसूरत बुक है, बड़ी मोटी सी है, 3 फंडामेंटल्स ऑफ इस्लाम, इस्लाम की 3 बुनियादें, उसमें मन रब्बू का, तुम्हारा रब कौन है, मन रसूलू का, तुम्हारा रसूल कौन था, और माँ दीनू का, तुम्हारा दीन क्या है। इसमें तौहीद आ गई, इसमें रिसालत आ गई, और इसमें पूरा इस्लाम आ गया। हम में से हर एक को, मुझे, कब्र में फरिश्तों को इन तीन सवालों के जवाब देने हैं, फिर आगे जाएंगे। और मुख्तलिफ रिवायात का खुलासा क्या है कि जब कब्र में एक इंसान जाता है तो उसके पास फरिश्ते आते हैं, उसको बिठाते हैं, फयातियानी मलकानी, फिर उसके पास 2 फरिश्ते आते हैं, फयुजली सानी, फिर उसको बिठाते हैं, और जब वो बैठता है तो फिर उससे ये सवाल करते हैं, मन रब्बू का। आप मुझे बताइए कि दुनिया में रब को रब कहना कोई मुश्किल है? अरबी में याद कर लें जुमला रब्बी अल्लाह, मेरा रब अल्लाह, जमा में कह देंगे तो रब्बुन अल्लाह, उर्दू में कह देंगे तो हम फौरन बोल देंगे जी फरिश्तो हमारा रब अल्लाह है, इंग्लिश में, फ्रेंच में, हर एक को इसका तर्जुमा आता है, आसान सा जुमला है ना। लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने दुनिया में अल्लाह के रब होने के तकाजे पूरे ना किए, यानी अल्लाह की सिफात दूसरों में ढूंढी, जो अल्लाह के साथ इबादत का हक था, रुकू, सजदा, दुआ करना, मन्नतें मांगना, वो अल्लाह के माँ सिवा से की, तो वहां खड़ा होके क्या कहेगा, 2 बातें हैं जो असल में आपको ये यस्तमे ओना पे लेकर चलेंगी। पहली बात वो क्या कहेगा, लादरी, लादरी, ला मैंने नहीं, अदरी, युदरी, इदराउन, क्या होता है, जानना, मैं नहीं जानता, मैं नहीं जानता। इंग्लिश में सबको ये आसान लगेगा, आई डोंट नो, आई डोंट नो। कब्र में लेटा शख्स कह रहा है कि मुझे नहीं पता रब कौन है, और यही तीनों सवालों के जवाब में कहेगा, रसूल कौन है, आई डोंट नो, इस्लाम क्या था, आई डोंट नो। बाज रिवायतों में आता है वो कहेगा, जो लोग कहते थे मैं भी वही कह देता था, जिसको लोग रब कहते थे मैं भी उसको रब कहता था। लेकिन एक जुमला जो वहां किताबों में आता है वो एक हसरत का जुमला है, और वो कह कि वो शख्स कब्र में इस बात की हसरत करेगा, काश मैं कुछ पढ़ता लिखता। उधर क्या कहते हैं, लव कुन्ना नस्म ओ ना किलू माँ कुन्ना फी अस्हाबिस सईर, काश सुनते और अकल रखते तो आज जहन्नमियों में न होते। यही जवाब कब्र में दे रहा है, काश दुनिया में कुछ पढ़ने लिखने का एहतमाम करता तो मैं आज इस मुश्किल में ना पड़ता।